أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. السلام عليكم أخواتي النهار. एक सवाल मेरे ख्याल पहले भी किसी साहब ने किया था, पूरी दुनिया में जितने भी मुसलमान ममालिक हैं उन पर गैर मुस्लिम ममालिक जुल्म ढा रहे हैं, जो लंबे अरसे से मौजूदा वक्त तक सिलसिला चलता हुआ आ रहा है। ये वजाहत फरमाएं कि क्या ये मजलूम मुसलमानों पर रब की तरफ से आजमाइश आई हुई है या रब ताला की तरफ से इन मुसलमानों पर अजाब आया हुआ है। अगर ये अजाब है तो गैर मुस्लिम ममालिक में भी बेशुमार धोखाबाज, बददियानत और हर किस्म का गुनाह हो रहा है। इन गैर मुस्लिम ममालिक पर रब की तरफ से अभी तक कोई अजाब क्यों नहीं नाजिल हो रहा? क्या ये गैर मुस्लिम लोग रब की नजर में मुसलमानों की निस्बत ज्यादा अहमियत रखते हैं? हालात मौजूदा ने के लिहाज से वजाहत करें। ये सवाल पहले भी यहां आता रहा और इस पर बात होती रही है हमारी। बात यह है, इसमें दो फैक्टर दिखाई देंगे हमें काम करते हुए। एक बात तो ये है कि जो लॉ ऑफ नेचर है उसमें इंसान जो कुछ बोता है वही काटता है, जिसके लिए कोशिश करता है वही कुछ ऐसा अता होता है। हम जिस किस्म के काम करते हैं उस पर उसका इनाम यही कुछ है जो हो रहा है। बात मेजॉरिटी की हुआ करती है, माइनॉरिटी की नहीं। तो हम में से लोग मेजॉरिटी ऐसी है हमारी कि हम दुनियावी फवायद के लिए बेतकान झूठ बोलेंगे, हम हर काम कर गुजरेंगे। तो नतीजा फिर उसका वैसा ही आता है। दूसरी बात उसमें ये है कि अगर एक बाप अपनी औलाद को ये बता रहा हो कि ये एक्सरसाइज कर लो तुम बहुत स्ट्रांग हो जाओगे, तो औलाद तो उसकी न सुने, लेकिन अगर उसका कोई मुखालिफ है, उसका बच्चा सुन रहा है, ओवर हियर कर रहा है और वो उस पर अमल करना शुरू कर दे, तो एक्सरसाइज के फवायद उस मुखालिफ के बच्चे को मिल जाएंगे। आप लोग मगरिब में ट्रेवल करते हैं ये सही है कि अच्छे और बुरे लोग दोनों हैं वहां, लेकिन जनरली मास्वाय अकीदे के और उनकी क्लब्स में जो कुछ होता है उसको अगर दो चीजों को हटा लें तो बाकी अगर एग्जामिन करेंगे तो लगता यूं है कि इस्लामी असूलों पर वो लोग अमल कर रहे हैं। तो रब ताला ने जो जिंदगी का असलूब हमें बताया कि इस तरह से जिंदगी गुजारो, उस पर कोई भी अगर अमल कर लेगा तो उसको दुनियावी फवायद हासिल हो जाएंगे, तो वो उनको फवायद मिल जाते हैं। तो मुसलमान अगर आज मादियत से हटके उस तवक्कल और कनात जो मोमिन का तुर्रा इम्तियाज है अगर उस पर अमल कर लें तो 10 साल के अंदर अंदर ये कैफियत तब्दील हो जाएगी। तो इसमें ये नहीं हम कह पाएंगे कि रब का अजाब नाजिल हो रहा है मुसलमानों पर या अहले मगरिब की रब ताला की नजर में ज्यादा अहमियत है, ऐसा नहीं है। हम आलमुल असबाब में रह रहे हैं और आलमुल असबाब में कानून रब का यही है कि जो बोएंगे वही काटेंगे। एक साहब का ये सवाल है कि बहुत से लोग दुआ के दौरान तशरीफ लाते हैं और उनका कहना ये होता है कि मैं इल्म के लिए आया हूं तो मुझे इल्म चाहिए। तो मैं उनके खिदमत में अर्ज करने की कोशिश करता हूं जितना भी 10-15 सेकंड का टाइम होता है। इल्म इस तरह से नहीं मिलता है कि मैं अगर एक साहब के पास जाऊं और उनसे ही कहूं कि साहब मैं आपके पास इल्म लेने आया हूं तो मेरी मालूमात की हद तक ऐसा कोई जरिया नहीं है कि वो चुपके से मेरी मुट्ठी में इल्म थमा दें कि ये मैंने आपको इल्म दे दिया जाइए, ऐसा नहीं होता। ये एक बड़ा लेंथी और कॉन्टिन्यूस प्रोसेस है जिसमें से गुजर रहा होता है इंसान। ये बिल्कुल ऐसा है कि एक खाली बोतल है, आप उसमें पानी भरते हैं, तो ऐसा कभी नहीं हुआ कि आपने वो बोतल एक नल के सामने रखी हो और वो विद इन सेकेंड भर गई हो। नलका कितना तेज आ रहा है, उसको वक्त लगता है भरने में। हम तभी उस बोतल के बारे में कह पाएंगे कि ये पानी की बोतल है। जब तक उसके अंदर कोई फ्लूइड नहीं भरा जाता वो सिर्फ बोतल है। जो फ्लूइड भर देंगे उसकी वो बोतल कहलाएगी। फिर अगर मैं कुछ लोगों से ये अर्ज कर देता हूं कि साहब इस तरह से हेल्प तो नहीं मिल पाएगा आपको, इतवार को रोज यहां इल्म की बातें होती हैं, आप वहां तशरीफ ले आया कीजिए, तो रफ्ता रफ्ता चीजें बिल्कुल ऐसा है कि जैसे हम लोग क्लास वन में दाखिल होते हैं, ऐसा कभी भी नहीं हुआ कि वालदैन हमारे हमें क्लास वन में स्कूल में छोड़ के आए हों और बाय द टाइम स्कूल की छुट्टी हुई तो हम घर आए तो हमारे हाथ में मास्टर्स डिग्री थी या हम उतनी देर में शेक्सपियर की ड्रामे असबर हो गए थे हमें, ऐसा कभी भी नहीं होता। तो हम स्कूल जाते हैं, डेली जाते रहते हैं, उसमें फर्क ये है कि हर साल एग्जाम होता है, उससे पता चल जाता है कि हमने कुछ पढ़ा या नहीं पढ़ा। हालांकि पाकिस्तान में जो सूरत हाल इस वक्त है, वो एग्जाम उसको भी जाहिर नहीं कर पाता कि कुछ सीखा या नहीं सीखा। हाँ, वो हमारा मेमोरी का टेस्ट जरूर है कि हमें याद कितना है, जो हमने टेक्स्ट बुक पढ़ी थी वो याद कितनी है, उसका टेस्ट होता, इल्म का टेस्ट नहीं है। तो हम क्लास वन से शुरू होते हैं और 17 इयर्स के बाद हम मास्टर्स जाके करते हैं, फिर भी हम तालीम याफ्ता तो हो सकते हैं लेकिन जरूरी नहीं कि हम पढ़े लिखे भी हों। पढ़ा लिखा आदमी उस वक्त होता है जब तालीम के साथ साथ उसकी तरबियत भी हुई हुई हो, फिर वो पढ़ा लिखा होता है। तो इस इल्म में तो सालाना एग्जाम भी नहीं होते को हमें पता चल जाए कि हमने कितना सीखा। अलबत्ता एक बात से जरूर हमें अंदाजा हो जाता है कि हमारी सीखने की रफ्तार क्या है। वो ये है कि आपके मुर्शिद हर उस शागिर्द पर ज्यादा तवज्जो देंगे जिनको वो ये भांप लें कि ये सीख रहा है। तो सीखने वाले इंसान को फिर मुर्शिद ज्यादा सिखाते हैं और वो सिखाने का तरीका एकार ये नहीं होता कि मैं अगर अपने मुर्शिद साहब की खिदमत में हाजिर हुआ तो मुर्शिद साहब ने इंजेक्शन पकड़ा हो और मुझे इंजेक्ट कर दिया हो कि लीजिए आज की इल्म की डोज मैंने आपको दे दी, ऐसा नहीं होता। होता यह है कि अपने मुर्शिद साहब को इंसान कुछ इस तरह से इंस्टिगेट कर देता है कि वो बोलने पे आमादा हो जाए। एक साहब ने बहुत खूबसूरत बात कही थी कि अगर हम बोलते हैं तो हम सिर्फ उसी को रिपीट कर रहे होते हैं जो हम पहले सीख चुके हैं, लेकिन अगर हम सुनते हैं तो फिर उस प्रोसेस में हम हर दफा एक नई बात سیکھتے ہیں. تو مرشد کے پاس جا کے جب ہم بیٹھتے ہیں تو وہاں ہم بولتے نہیں ہیں, وہاں ہم سنتے ہیں, اور درمیان میں کچھ اس انداز میں ایک آدھ کوئی بڑا ریشم میں لپٹا ہوا سوال کر دیتے ہیں کہ مرشد مجبور ہو جائیں فردر بولنے پہ, ایسی بات کر دیں کہ جس کا جواب مرشد صاحب سمجھیں کہ مجھے اپنے تجربات کے پر بیسڈ جواب دینا ہے. تو وہ جو جواب دیں گے اس سے ہم سیکھ رہے ہوں گے. اسی لیے اس راہ میں عام طور پہ یہ کہا جاتا ہے کہ 35 سال لگ جاتے ہیں مرشد کی خدمت میں بیٹھ کے اس راہ میں کچھ سیکھنے کے. اور بہت سے لوگ ایسے ہیں جو 35 سال بیٹھ کے بھی کچھ نہیں سیکھ پاتے. اگر میں چاہوں کہ میں کسی صاحب علم کے پاس بیٹھ کے کچھ سیکھ لوں, 50 سال میں بیٹھا رہوں کیا فرق پڑے گا, میں نے تو سیکھنا نہیں ہے. کیونکہ مرشد صاحب بول رہے ہوں گے, میرا ذہن یہ چل رہا ہوگا کہ میں نے فلاں ملک کا ویزا کیسے لینا ہے, وہاں جا کے میں نے کیا کیا سیر کرنی ہے. تو مرشد صاحب اپنی گفتگو کر رہے ہیں, میں آرام سے بظاہر لگ رہا ہے کہ میں ادھر متوجہ ہوں لیکن سوچ میں اپنی باتیں رہا ہوں. تو میرے جیسا انسان تو 50 سال بھی کچھ نہیں سیکھ پائے گا. لیکن عام طور پہ مہاورتن کہا جاتا ہے کہ 35 سال لگ جاتے ہیں اس راہ میں. تو بھائی جتنے بھی یہ حضرات تشریف لاتے ہیں ان کی مہربانی کی وہ بڑے پن کا ثبوت دیتے ہیں, اور بجائے اس کے کہ یہ کہہ دیں کہ ہم تمہیں کچھ سکھانے آئے ہیں, وہ اپنے بڑائی کی وجہ سے یہ کہتے ہیں کہ ہم علم سیکھنا چاہتے ہیں. تو ان کی خدمت میں میں یہی گزارش کروں گا کہ یہ ذہن سے نکالیے کہ جس سے بھی آپ علم کے لیے کہیں گے وہ انجیکٹ کر دے گا آپ کو. اگر کوئی پڑھنے کو آپ کو دے بھی دیتا ہے کہ یہ پڑھ لیا کیجئے, جو کچھ تجربات نے مجھے سکھایا, تو میں تو ایک ہی نتیجے پہ پہنچا کہ یہ مرشد چکی پیسنے پہ لگا دیتا ہے کہ لو مصروف رہو, میری جان چھوڑ دو, چکی پیستے رہو. آپ چکی پیستے رہیں گے, درمیان میں کسی موڈ میں آ گئے تو مرشد صاحب کوئی ایک لفظ تھما دیں گے کہ یہ لو جاؤ. لیکن وہ آپ کے کام صرف اس وقت آئے گا جب آپ کی تربیت ہو گئی ہو. تربیت کا ہونا بڑا لازم ہے. یہ بالکل ایسا ہے کہ جو میڈیکل کالج سے اسٹوڈنٹ پڑھ کے فارغ ہوگا, اگر وہ ہاؤس جاب نہیں کرتا ہے, سینئر ڈاکٹرز کے ساتھ اٹیچ نہیں ہوتا, وہ اچھا ڈاکٹر کبھی بھی نہیں بن پائے گا. اس کے پاس کتابی علم تو ہوگا, باتیں تو کر لے گا, لیکن علاج نہیں کر پائے گا کسی شخص کا. تو تربیت اہم ہے اس راہ میں علم سے. اہمیت اصل تربیت کی ہے, کیونکہ جب تربیت ہماری ہو جاتی ہے, مرشد صاحب تربیت کر دیتے ہیں, تو انسان اتنا باادب इतना आजिज और इतना मुनकसर होता है कि वो हर एक को अच्छा लगता है। तो जब हर एक को अच्छा लगने लगता है तो रब राजी होता है उससे। ये मैं अपने पास से नहीं कह रहा, जब मैं कहीं क्लास 6-7 में था तो मैंने एक हदीस पढ़ी थी कि अगर ये देखना हो कि रब को ये जानना चाहे कि उससे रब राजी है तो ये देख ले कि मखलूक उससे राजी है। अल्फाज मफहूम ये है, अल्फाज मुख्तलिफ हो सकते हैं, और ये मैंने पढ़ी भी थी कहीं क्लास 6-7 में। तो जब बंदा इस तरह की आदत का हामिल हो जाता है कि लोग उससे प्यार करने लगें, लोग उसे अजीज रखें, तो समझ लीजिए कि अब रब के करीब जाऊंगा मैं, अब दोस्ती मिलेगी मुझे। और वो बगैर तरबियत के हो नहीं सकती। बगैर तरबियत का तो ये है कि आपने जरा सी कोई मुझे बात कह दी तो मैंने अल्फाज की ईंटें भी आप पे चला देनी है और फिजिकल ईंट भी चला देनी, बर्दाश्त ही नहीं है मेरे अंदर। तो मैं कैसे किसी के करीब जा पाऊंगा, लोग भागेंगे मुझसे दूर। जरा सा मेरे मफाद की बात आ जाएगी तो बजाय इसके कि मैं अपने रब पे तवक्कल करूं कि मेरा रब मेरा पालने वाला है, वो मुझे पालेगा, तो मैं झूठ बोल के रिस्क हासिल कर लूं। जरा मैं ये देखूंगा मैं फंसने लगा हूं तो अपने इल्जाम किसी दूसरे के सर धर दूं तो मैं कैसे इल्म हासिल करूंगा। तो ये तरबियत है जो हमें वहां से हटा के, इसलिए मैंने दो लफ्जों में ये कहा था कि तवक्कल और कनात। तो तवक्कल आती है इंसान में और कनात आती है तो फिर भटकता नहीं, जल्दी पांव नहीं फिसलता उसका कभी। तो हजूर बात यह है कि पहली बात तो मैं हर एक से ही कहा करता हूं कि आप बजाय मेरे पास आने के और मुझसे ये फरमाने के कि मैं बैत कर लूं, किसी अच्छे और शरीफ इंसान के पास जाइए, उनके हाथ पे बैत करें जो कुछ जानते हों और कुछ खुद भी अच्छे हों। तो अगर उनके हाथ पे आप बैत करेंगे तो आपके अंदर अपनी खूबियां ट्रांसफर करना शुरू कर देंगे। मुझ जैसे इंसान के पास आके बैठ के क्या मिलेगा सवाए गुनाहों के, और कुछ भी नहीं है। दूसरी बात यह है कि बैत ऐसे इंसान के हाथ पे कीजिए उसे नाप तोल के जान फटक करके जो साहिब इल्म हो, ताकि वो आपको कुछ सिखा सके। मुझ जैसा इंसान आपको क्या सिखा लेगा, मैं तो खुद आपसे सीखने के चक्कर में पड़ जाऊंगा कि आप पढ़े लिखे आदमी हैं, भले आदमी हैं, अच्छे आदमी हैं, तो मैं आपसे सीख लूं। और जब किसी के हाथ पे आप बैत कर लें अच्छे इंसान के, तो अपने आप को ये यकीन दिला दें कि वो आपको उस तरह से इल्म नहीं दे सकता जैसे कोई दुकानदार कोई चीज उठा के आपको दे देता है। एक कॉन्टिन्यूस प्रोसेस से आपको गुजरना है, बहुत लंबा अरसा, और जब आप सीख जाएंगे तो फिर आपके मुर्शिद खुद आपको कह देंगे कि अब आप जाइए और जाके लोगों की तरबियत कीजिए। लेकिन बहुत लंबा अरसा होता है। ये कोई सवाल रिपीट होने लग गए, इसके ऊपर तो दो तीन نشستیں ہوئی تھیں، تو آپ پلیز ٹیپو صاحب سے یا صابر صاحب سے کہہ کے وہ گفتگو کے وہ ٹیپ لے لیجئے، تو سن لیجئے. مجھے اعتراض نہیں ہوتا، میں اکثر یہ کہتا ہوں آپ سے کہ میں ایک ہی بات کو 10 بار بھی کہہ دوں، لیکن احتجاج بہت ہوتا ہے اور بہت کچھ سننے کو مل جاتا ہے. ایک صاحب نے اس سوال کیا ہے کہ اگر آپ مکمل اسماء حسنہ کے لغوی یا ظاہری معنیوں کے ساتھ ساتھ ان کے اصل اثرات یا ہڈن میننگز بھی بیان کر دیں، میں ضرور کر دوں گا، لیکن یہ سلسلہ پھر یوں کرتے ہیں کہ نیکسٹ سنڈے سے اس کو شروع کرتے ہیں، تو ہر سنڈے ایک دو اسماء حسنہ لے کے اس پہ بات شروع کرتے ہیں. یہ تو ابھی آپ سے میں نے بات کی کہ اس کو نیکسٹ سنڈے سے شروع کرتے ہیں، وہ ایک صاحب نے اسماء حسنہ میں سے ہی پوچھا ہوا ہے، بظاہر آپ کو لکھا ہوا اسماء حسنہ کی لسٹ میں یوں نہیں ملے گا 99 میں، لیکن اصل میں رب تعالیٰ کے اسماء حسنہ جو ہیں وہ ایک تو وہ ہیں جو 99 ہم سب کو معلوم ہے، اس کے علاوہ اللہ تعالیٰ کے ایسے نام ہیں جو اس لسٹ میں نہیں ہیں، تو کوئی ساڑھے ٹوٹل انکلوڈنگ 99 یہ بن جائیں گے کوئی 350 کے قریب، کچھ لوگ اس کو 250 مانتے ہیں، کچھ 350 مانتے ہیں، تو وہ 250 یا 350 جو بھی آپ یقین کرنا چاہیں، تو یہ نام اسی انہی ناموں میں سے ایک ہے. تو میں انشاءاللہ تعالی نیکسٹ سنڈے سے اس کا ہم سلسلہ شروع کر دیں گے، اور اسی ضمن میں پھر بہت سے ایسے اسماء حسنہ آئیں گے جو ان 99 ناموں اسماء حسنہ میں نہیں ہیں، لیکن ہیں وہ اللہ تعالی کی. ایک صاحب نے سوال پوچھا ہے کہ میں قرآن پاک کا حافظ تھا، کچھ عرصہ سنایا رمضان میں تراویح میں، ایک رمضان مجھے ٹائیفائڈ ہو گیا اور میں سنا نہیں سکا، پھر دوسرے رمضان سنانے کے لیے تیار ہوا، پھر ایسے ہی ہوا، پھر مجھے بھول گیا، اور میں یاد کرنے کی کوشش کرتا ہوں لیکن مجھے نہیں یاد ہو رہا، تو میری رہنمائی کریں کہ میں ایسے یاد کرنے چاہ رہا ہوں. دیکھیے، میں نے گزارش کی تھی کہ اگر ذاتی معاملات آپ گفتگو کے اس سلسلے میں نہ رکھیں، اس کو دعا کے دن کے لیے رکھ لیا کریں، تو میں جواب دے دوں گا. میں اس میں جنرل پرنسپل عرض کر دیتا ہوں کہ جو لوگ قرآن پاک کو حفظ کرنا چاہتے ہیں اور یہ چاہتے ہیں کہ جلدی حفظ ہو جائے، تو اس کا ایک بہت آسان طریقہ جناب حضرت بابا فرید گنج شکر رحمۃ اللہ علیہ صاحب نے فرمایا تھا، کہ سورہ جمعہ پہلے حفظ کر لی جائے. تو جب ہم سورہ جمعہ پہلے حفظ کرتے ہیں تو قرآن پاک کا حفظ کرنا ہمارے لیے بہت آسان ہو جاتا ہے. تو آپ یوں کر لیجئے کہ پہلے سورہ جمعہ کو حفظ کر لیں نئے سرے سے اور اس کو سنائیے لوگوں کو. باقی قرآن پاک از خود انشاءاللہ آپ کو یاد آ جائے گا یا دوبارہ سے بڑی جلدی یاد ہو جائے گا. سب یہ پھر کسی صاحب نے اپنا ذاتی معاملہ لکھ دیا. پلیز یہ معاملات مجھے کوئی اعتراض نہیں, میں تو یہاں بیٹھا ہوں بول دوں گا میں تو, لیکن میں نے کئی مرتبہ یہی بات عرض کی کہ میں لوگوں کی پرائیویسی کا بہت احترام کرتا ہوں اور مجھے یہ اچھا نہیں لگتا کہ میں کسی انسان کے پرائیویٹ معاملات کو لوگوں کے سامنے, بے شک وہ پوچھ رہے ہیں مجھ سے, اس کا جواب دے رہا ہوں میں, لیکن وہ جواب دینا بھی مجھے گوارا نہیں ہے کہ کسی کی پرائیویسی کمپرومائز کیوں کروں میں. جو کسی کا معاملہ ہے وہ اس کی ذات کا ہے. تو آپ اس میں زیادہ دیر نہیں لگتی, آپ گھبراتے ہیں, اپنی باری پر تشریف لے آئیے, بہت ہی آسان کام ہے. اب تو آپ کو معلوم ہے کہ میری باری اتنی دیر میں آ جانی ہے. آپ کو اچھا نہیں لگتا لوگوں کے درمیان آنا, تو کوئی بات نہیں, اپنی اس متوقع ٹائم سے 10 منٹ پہلے آ جائیے, کار میں تشریف رکھیے. آپ کا نمبر ڈسپلے ہوتا ہے, اس سے 2 نمبر پہلے اتر کے تشریف لے آئیے, تو اپنی باری پہ اسٹریٹ وے اندر آ جائیں گے. آپ سوال کا جواب پوچھیے اور چلے جائیے گاڑی میں بیٹھ کے. تو کوئی اس میں زیادہ زحمت ہوگی نہیں آپ کو. کسی صاحب نے میرے خیال ہے غیر ملک سے ای میل بھیجی ہوئی ہے, ان کا فرمانا یہ ہے کہ فیو مور کوشچنس, اف دیز آر وردی دین پلیز آنسر دیز ان یور لیکچر دیٹ پوسٹڈ آن calendar.org. ان کا پہلا سوال یہ ہے, ان سورہ بقرہ the cow, the verse 3 states, and verily we gave unto Moses this scripture and caused a train of messengers to follow after him. We gave unto Joses, son of Mary, clear proofs, and we supported him with the Holy Spirit. Please explain, what is the Holy Spirit mentioned in the verse? What does it mean to us? Every word of Allah has so many levels of guidance in the present world. What we should be learning from this verse? روایت یہی ہے کہ 124,000 پیغمبر بھیجے گئے. قرآن پاک میں جتنے پیغمبروں کے نام آئے ہیں ان میں 4 بڑے جید پیغمبر ہیں, جناب حضرت ابراہیم علیہ السلام, حضرت موسیٰ علیہ السلام, حضرت عیسیٰ علیہ السلام اور امام الانبیاء خاتم النبیین آپ صلی اللہ علیہ وسلم. جناب حضرت عیسیٰ علیہ السلام کو کو یہ شرف حاصل ہے کہ وہ آسمانوں پہ اٹھا لیے گئے اور ایک وقت مقررہ پر تشریف لے آئیں گے. چونکہ آپ صلی اللہ علیہ وسلم پر سلسلہ نبوت ختم ہو چکا اور آپ صلی اللہ علیہ وسلم کے بعد کوئی نبی آئیں گے نہیں, اس لیے جناب حضرت عیسیٰ علیہ السلام جب اتارے جائیں گے تو وہ آپ صلی اللہ علیہ وسلم کے امتی کی حیثیت میں آئیں گے. ان کی فضیلت اور ان کی عظمت اور ان کی بڑائی کو بیان رب تعالیٰ نے کیا ہے اور یہ فرمایا کہ وہ پاک روح ہیں. یہ جناب حضرت عیسیٰ علیہ السلام کی بزرگی اور برتری کو بیان کرتے ہوئے کہا ہے کہ ان کو سپورٹ ہم نے دی ہے اس پاک روح سے. دوسرا ان کا سوال ہے, ان سورہ بقرہ کاف دا ورس 62 اسٹیٹس, دوز ہو بلیو ان دیٹ وچ از ریویلڈ ان ٹو دی محمد صلی اللہ علیہ وسلم اینڈ دوز ہو آر جوز اینڈ کرسچنز اینڈ سبائنز ہو ہیو بلیوڈ ان اللہ and the last day and not right, surely their reward is with their Lord and there shall be no fear come upon them, neither shall they grieve. Please explain the essence of this surah. This gives tremendous hope to the people of the world and a baseline. Please explain the baseline where Allah bestowed no fear, no hearts. In addition, these explain who are Sabayans. اس میں ذرا سی ایک چیز یاد رکھیے کہ دین اسلام کوئی نیا دین نہیں, یہ پہلے جو آ رہا تھا وہ پیس میل میں تھا, پیغام یہی تھا اللہ کا, اور فرق یہ تھا کہ آپ صلی اللہ علیہ وسلم سے پہلے جو پیغمبر اتارے گئے وہ لوکلائز تھے, اپنی اپنی امت کے لیے تھے جس امت پر وہ اتارے گئے. آپ صلی اللہ علیہ وسلم وہ تمام کائنات کے لیے, لیکن قرآن اور آپ صلی اللہ علیہ وسلم سے پہلے تشریف لانے والے سارے انبیاء برحق ہیں, قرآن سے پہلے اتاری جانے والی کتابیں بھی برحق ہیں, ڈیوائن بکس ہیں, اور اپنے اپنے وقت میں جب وہ اتاری گئیں اس وقت جو انسان کی ذہنی سطح تھی اس کے مطابق وہ پیغام آیا تھا, اتنا ایڈوانسڈ نہیں تھا. تو جو جو انسانی ذہن کی ارتقاء ہوتی چلی گئی وہ پیغام ایڈوانس ہوتا چلا گیا, حتیٰ کہ آپ صلی اللہ علیہ وسلم تشریف لے آئے اور آپ صلی اللہ علیہ وسلم پر اتارا گیا, دین مکمل ہو گیا اور آپ صلی اللہ علیہ وسلم کے خاتم النبیین ہونے کی سب سے بڑی دلیل یہی ہے کہ چونکہ دین مکمل ہو گیا آپ صلی اللہ علیہ وسلم کے بعد پھر کسی نبی کے رسول کے آنے کی ضرورت نہیں کیونکہ دین مکمل ہو چکا. تو हमारा ईमान भी मुकम्मल नहीं होता जब तक कि हम आप सल्लल्लाहु अलैहि वसल्लम से पहले तशरीफ लाने वाले अम्बिया किराम पर ईमान न ले आए और कुरान पाक से पहले उतारी जाने वाली किताबों पर ईमान न ले आए कि वो डिवाइन बुक्स हैं। तो रब ताला ने उन्हीं उम्मतों का जिक्र किया और इसमें तरतीब हमें यूं देखनी होगी कि वो लोग जब हजरत मूसा अलैहिस्सलाम तशरीफ लाए उन्होंने हजरत मूसा अलैहिस्सलाम के पैगाम को सुना, उसे माना, उस पर अमल किया। इसी तरह जो किताब लाए थे जनाब हजरत मूसा अलैहिस्सलाम उस पर ईमान ले आए और उसकी पैरवी की। वो जनाब हजरत ईसा अलैहिस्सलाम के आने तक हक पर थे। जब हजरत ईसा अलैहिस्सलाम तशरीफ ले आए तो वो पैगाम रिवाइज फॉर्म में, नए फॉर्म में वो आ गया। तो वो लोग जिन्होंने इस नए मैसेज को तस्लीम किया, जनाब हजरत ईसा अलैहिस्सलाम को तस्लीम किया, उन पे ईमान ले आए, तो वो सब लोग हक पर थे आप सल्लल्लाहु अलैहि वसल्लम के तशरीफ लाने तक और आप सल्लल्लाहु अलैहि वसल्लम के नबूवत का ऐलान होने तक, वो सब हक पर थे। अलबत्ता आप सल्लल्लाहु अलैहि वसल्लम ने जब नबूवत का ऐलान फरमा दिया, कुरान नाजिल हुआ, तो उस पर ईमान लाना इन सब लोगों पर फर्ज था जो उन्होंने नहीं माना, सरकशी की है। तो जब तक वो हक पर थे उनके लिए इनामात बिल्कुल उसी तरह अल्लाह के पास हैं। अलबत्ता सरकशी करने के नतीजे में ये हुआ कि अब भी वो जो नेक काम करते हैं, जो भलाई के काम वो करते हैं, नेकियां हैं उनकी, उसका अजर उनको इसी दुनिया में दे दिया जाएगा। ये रब का फरमान अपना है, उनकी नेकियां जाया नहीं जाती हैं, वो इनाम उनको यहीं अदा हो जाएगा। तो सूरह बकरा का कि ये आयत नंबर 62, ये इसकी तशरीह है। ये अगरचे वो इन लफ्जों में वो नहीं बताती लेकिन तशरीह में जब करेंगे हम तो उससे मतलब ये है निकल आएगा उसका। बाकी इनका तीसरा और चौथा सवाल दो बाकी रह गए, वो इंशाल्लाह ताला नेक्स्ट टाइम, उस वक्त तक के लिए इजाजत दीजिए। अस्सलामु अलैकुम।